यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुस। सरकारले हालै रसुवामा आएको बाढ़ीमा परि मृत्यु हुनेको परिवारलाई राहत तथा घाइतेहरूलाई उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवामा आएको बाढ़ी तथा क्षतिबारे जानकारी दिन हिजो आयोजित पत्रकार भेटघाटमा प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टले बाढ़ीमा परि मृत्यु हुनेको परिवारलाई 2 लाखका दरले राहत रकम उपलब्ध गराइने र घाइतेहरूको स्वास्थ्य मन्त्रालय मार्फत उपचारको व्यवस्था मिलाउने निर्णय भएको जानकारी दिनुभयो। त्यस्तै विपद कार्यकारी परिषदको बैठकले नेपाल चीन जोड्ने मितेरी पुलको पुननिर्माण तथा संचालनका लागि पुनः चीन सरकारसँग अनुरोध गर्ने र क्षति पुगेका अन्य पूर्वाधारहरूको सम्बन्धित मन्त्रालय मार्फत पुननिर्माणको कार्य तत्काल अघि बढ़ाउने निर्णय गरेको पनि प्रमुख भट्टले जानकारी दिनुभयो। कार्यकारी प्रमुख भट्टले बाढ़ीका कारण पहिचान गर्न विस्तृत अध्ययन गर्ने भविष्यमा पूर्व सूचना र पूर्व तयारी सुनिश्चित गर्न चीनसँग आवश्यक समन्वय गर्ने पनि बताउनुभयो। रसुवा बाढ़ीमा परि 9 जनाको मृत्यु 19 जना बेपत्ता र 1 जना घाइते भएको र बाढ़ीले 24 वटा कन्टेनर ट्रक 35 वटा विद्युतीय गाड़ी बगाउनुका साथै चीनसँग जोड्ने महत्वपूर्ण 2 पुलमा क्षति पुगेको प्राधिकरणले जानकारी दिएको छ। हालसम्म बाढ़ीमा परेका 57 जनाको सुरक्षाकर्मी परिचालनद्वारा र 31 जनाको हेलिकप्टर मार्फत आपतकालीन उद्धार गरिएको छ। गृहमन्त्री रमेश लेखकले यही असार 24 गते रसुवा जिल्लाको नेपाल र चीनको सीमा क्षेत्र हुँदै बग्ने लेन्दे खोलामा गएको बाढ़ीका कारण पुगेको मानवीय तथा भौतिक क्षतिबारे हिजो प्रतिनिधि सभामा जानकारी गराउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा विभिन्न समयमा उठेका सांसदहरूको प्रश्नको जवाब दिने क्रममा गृहमन्त्री लेखकले बाढ़ीका कारण रसुवाको गोसाईकुण्ड गाउँपालिका वड़ा नम्बर 2 ठूलो क्षति पुगेको र हालसम्म 19 जना बेपत्ता भएको जानकारी गराउनुभयो। गृहमन्त्री लेखकले हालसम्म नेपाली सेनाको हेलिकप्टर मार्फत 30 जनाको उद्धार गरिएको र उद्धार कार्य जारी रहेको पनि बताउनुभयो। मन्त्री लेखकले बेपत्ताहरूको खोजी कार्यका लागि नेपाली सेनातर्फ 75 जना, नेपाल प्रहरीतर्फ 368 जना र सशस्त्र प्रहरी बलतर्फ 239 जना गरी 682 जना सुरक्षाकर्मी खटिएको पनि बताउनुभयो। उहाँले बाढ़ीबाट रसुवागढ़ी हाइड्रो पावरको ड्याममा क्षति भएको, त्रिशुली 3D प्रोजेक्ट बगाएको र संयुक्त सुक्खा बन्दरगाह जाँच चौकीको पनि अधिकांश भाग बगाएको र त्यहाँ रहेका सवारी साधनहरू पनि बगाएको र थप क्षतिको विवरण संकलन भइरहेको बताउनुभयो। गृहमन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा विपद प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी घटनाबारे जानकारी लिएको र अवलोकन पश्चात प्रधानमन्त्रीको अध्यक्षतामा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठक बसी विभिन्न राहत उद्धार तथा प्रतिकार सम्बन्धी महत्वपूर्ण निर्णयहरू भएको पनि संसदलाई जानकारी गराउनुभयो। गृह मन्त्रालय, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सुरक्षा निकाय, स्थानीय प्रशासन र सरकारवाला निकायबाट विपद सम्बन्धी समय समयमा सूचना एवं जानकारीहरू आम नागरिकका लागि जारी गर्ने गरिएको पनि मन्त्री लेखकले उल्लेख गर्नुभयो। यस्तै प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिनुहुँदै कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले सरकारले अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका 2077 व्यवस्था अनुसार कृषकलाई अनुदानमा मल खाद उपलब्ध गराउँदै आएको बताउनु भएको छ। मन्त्री अधिकारीले अन्तर्राष्ट्रिय बजारमा मलको निरन्तर मूल्य वृद्धि हुनु, मल उत्पादकहरूबाट बेला बेलामा मलको निकासी बन्द हुनु तथा रसिया युक्रेन युद्धका कारण रासायनिक मल आपूर्तिमा कठिनाई आइरहेको बताउनुभयो। मन्त्री अधिकारीले नेपाली मल बजार तुलनात्मक रूपमा सानो भएकाले मल आपूर्तिकर्ताहरू मल आपूर्ति गर्न कम इच्छुक हुने गरेको र विगत केही वर्षदेखि 5 वटा मात्रै कम्पनीले बोलपत्र प्रक्रियामा सहभागी हुँदा समयमा पनि मल आपूर्तिमा बाधा उत्पन्न हुने गरेको जानकारी गराउनुभयो। यस्तै प्रतिनिधि सभाको हिजोको बैठकले संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक 2079 राष्ट्रिय सभाबाट भएको संशोधन स्वीकृत गरेको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट रक्षा मन्त्री मानवीर राईले संशोधन उप विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाब दिएपछि सो संशोधन बहुमतले स्वीकृत गरेको हो। सो विधेयकका सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि यही असार 24 गते प्रतिनिधि सभामा छलफल भएको थियो। त्यस्तै बैठकमा बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2082 प्रस्तुत भएको छ। बैठकमा विधेयक प्रस्तुत गर्नुहुँदै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर शाह सुडीले बालबालिकाका लागि संविधान प्रदत्त मौलिक हकको कार्यान्वयन गर्नका लागि ऐनमा समसामयिक परिमार्जन गर्न आवश्यक भएको बताउनुभयो। यसअघि प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले देशका विभिन्न भागमा बाढ़ी पहिरो डुबानबाट भएको क्षति र विपदबाट हुन सक्ने क्षति न्यूनीकरणका सन्दर्भमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। प्रतिनिधि सभाको अर्को बैठक असार 29 गते आइतबार दिउँसो 1 बजे बस्नेछ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ़ बुटवल खण्डको दाउनीमा पहिरोले सड़क बगाउँदा राजमार्ग अवरूद्ध भएको छ। वर्षाका कारण दाउनी नजिक बर्दघाट 4 खुर्सानी खोलामा आएको पहिरोले सड़कको केही भाग बगाउँदा हिजो बिहानबाट राजमार्ग अवरूद्ध भएको प्रहरीले जनाएको छ। त्यस्तै म्याग्दीको धौलागिरी गाउँपालिका 4 बाँस बोटको भीरबाट खसेको पहिरोले म्याग्दी नदी थुनिएको छ। निरन्तर पहिरो खसिरहेकाले पहिरो नदीमा थुप्रिएर तलाउ बनेकोमा पानीको भाव शुरू भएको धौलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशमपुन मगरले जानकारी दिनुभयो। उता म्याग्दीको मालिका गाउँपालिका 3 लुप्सीपारमा हिजो दिउँसो पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन्। लुप्सीपारका 35 वर्षीय जगेन्द्र विकको पहिरोमा पुरिएर मृत्यु भएको छ भने निजका छोरा अन्दाजी 13 वर्षका सरोज विक बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो। म्याग्दीको धौलागिरी गाउँपालिका 4 बाँस बोटको भीरबाट खसेको पहिरोले हिजो दिउँसो थुनिएको म्याग्दी नदी पुरानै लयमा बग्न थालेको छ। जिल्ला प्रशासन कार्यालय उदयपुरले मनसून शुरू भएसँगै पहाड़ी तथा उच्च हिमाली क्षेत्रमा वर्षापछि आएको विपदलाई मध्यनजर गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलद्वारा जारी सूचनामा जिल्लाको सप्तकोशी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो। प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओली समक्ष विश्वविद्यालयको नवनियुक्त उपकुलपति प्राध्यापक डाक्टर दीपक अर्यालले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो आयोजित कार्यक्रममा कुलपति ओली समक्ष उपकुलपति प्राध्यापक डाक्टर अर्यालले शपथ लिनुभएको हो। कार्यक्रममा सहकुलपति एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त लगायत सहभागी हुनुहुन्थ्यो। यसअघि प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा सिफारिश भएका मध्येबाट प्राध्यापक डाक्टर अर्याललाई हिजै नियुक्त गर्नुभएको हो। शिक्षा मन्त्री पन्तको संयोजकत्वमा गठित सिफारिश समितिले यही असार 23 गते कुलपति ओली समक्ष उपकुलपतिका लागि प्राध्यापक डाक्टर अर्याल सहित 3 जनाको नाम सिफारिश गरेको थियो। उपकुलपति प्राध्यापक डाक्टर केशरजंग बरालले दिनुभएको राजीनामा गत चैत 28 गते स्वीकृत भएपछि गत चैत 31 गते प्रधानमन्त्री ओलीले शिक्षाध्यक्ष प्राध्यापक डाक्टर खड्ग केसीलाई पदपूर्ति नभएसम्मका लागि बढ़ीमा 3 महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिनुभएको थियो। पोखरा विश्वविद्यालयको 25औं साधारण सभाको बैठकले आगामी आर्थिक वर्षका लागि 1,54 करोड़ रूपियाँको बजेटसहित नीति तथा कार्यक्रम पारित गरेको छ। प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विश्वविद्यालयको शिक्षक कर्मचारी सम्बन्धी नियमावली 2055 र आर्थिक नियमावली 2055 तथा सेवा आयोग र पुनरावेदन समिति सम्बन्धी नियमावली 2057 सहित विभिन्न नियमावलीमा संशोधन प्रस्ताव पारित गरेको छ। आज गुरूप्रति श्रद्धा र सम्मान प्रकट गर्दै गुरू पूर्णिमा मनाइँदैछ। प्राचीनकालको गुरूकुल शिक्षाबाट प्रारम्भ भएको यो पर्वमा विद्यार्थीहरूले आफूलाई विद्या विनय र शिष्टता प्रदान गरी जीवनलाई कर्तव्य र अकर्तव्यको बोध गराई उज्जवल भविष्यको मार्गदर्शन गराउने गुरूलाई यथोचित सम्मान प्रकट गर्ने गर्छन्। आजको दिनले विद्यार्थी र शिक्षक बीचको सम्बन्धलाई प्रगाढ़ रूपमा स्थापित गर्नुका साथै गुरू र विद्यार्थीका बीचमा आत्मीयता श्रद्धा तथा स्नेह कायम गरेर विद्याका क्षेत्रलाई आदर्श एवं सेवामूलक बनाई अघि बढ़न निर्देशन गर्दछ। संघीय संसदका सांसद र अर्थतन्त्रका जानकारले आगामी मौद्रिक नीति वैदेशिक लगानी आकर्षण अर्थतन्त्र चलायमान लगानीको वातावरण सिर्जना र आर्थिक अनुशासन कायम गर्ने खालको हुनुपर्नेमा जोड़ दिनुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको हिजो बसेको बैठकमा आगामी आर्थिक वर्ष 2082-83 मौद्रिक नीतिका विषयमा उहाँहरूले उत्पादन र रोजगार बढ़ाउने क्षेत्रमा कर्जा वृद्धिको व्यवस्था गर्न सुझाव दिनुभएको हो। र अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेश अन्तर्गतको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय पोखरा कास्कीका लेखा अधिकृत झलक शर्मा विरूद्ध 6,26,00,000 रूपियाँ बढ़ी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ। पदीय मर्यादा विपरीत शर्माले भ्रष्टाचार गरेको सूचनाका आधारमा अनुसन्धान गर्दा 6,26,93,000 रूपियाँ बराबरको सम्पत्तिको स्रोत पुष्टि नभएकाले मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिनुभयो। शर्माले सेवा प्रवेश गरेको मिति 2054 माघ 8 गतेदेखि 2080 कार्तिक 10 गतेको अवधिमा आर्जन गरेको सम्पत्तिमाथि अनुसन्धान गरिएको थियो। 6 बजेको समाचार यही सकिन्छ। यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।